यो रेडियो नेपाल हो। अब कुशल हरियालबाट समाचार सुन्नुहोस्। नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकले उच्च स्तरीय जाँचबुझ आयोग समक्ष बयान दिनुभएको छ। पूर्व गृहमन्त्री लेखकले आयोगका पदाधिकारीहरूले सोधेको प्रश्नको बयान मार्फत जवाब दिनुका साथै लिखित रूपमा तयार पारेको जवाब समेत पेश गर्नुभएको छ। आयोगमा पुगेर आज बयान दिँदै उहाँले भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनमा आफूले गृहमन्त्रीको हैसियतमा गरेका काम कारवाहीको विषयमा स्पष्टीकरण दिँदै आन्दोलनको अघिल्लो दिन सुरक्षा समितिको बैठक बसेको र त्यस बैठकमै आफूले प्रदर्शनमा बल प्रयोग नगर्न भनेको बताउनुभयो। उहाँले लिखित रूपमा पेश गरेको बयानमा सुरक्षा निकायलाई आफूले गृहमन्त्रीको हैसियतले प्रष्ट रूपमा कुनै हताहती क्याजुअल्टी नहोस्, कुनै व्यक्तिको मृत्यु हुने अवस्था नआओस्, समन्वयात्मक रूपमा शान्ति सुरक्षाको उचित प्रबन्ध मिलाउनुहोला र यो कुनै राजनीतिक समूहको प्रदर्शन नभएकाले नेतृत्वविहीन हुन सक्छ र प्रदर्शनमा घुसपैठ पनि हुन सक्छ, सतर्कता अपनाउनु होला भनेर तीनवटा कुरा स्पष्ट रूपमा भनेको उल्लेख गरिएको छ। पूर्व गृहमन्त्री लेखकले बयानमा जेएनजी समूहले भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राख्दै गरेको शान्तिपूर्ण प्रदर्शनलाई लोकतन्त्र विरोधी तत्वले हाइज्याक गरेर हिंसात्मक बनाएको जिकिर गर्नुभएको छ। उहाँले संसद भवन, सर्वोच्च अदालत, सिंहदरबार र निजी निवास लगायतमा भएको आगजनीलाई सुनियोजित षड्यन्त्र र लोकतन्त्रमाथिको आक्रमणको संज्ञा दिनुभएको छ। घटनामा युवाहरूको ज्यान गएपछि आफू मर्माहत भएको र नैतिकताको आधारमा आफूले तत्कालै राजीनामा दिएको स्मरण गराउँदै आगजनीमा आफ्नो घरका ऐतिहासिक दस्तावेज नष्ट भएको र बिरामी आमालाई अक्सिजन बिना अस्पताल लैजाँदा केही दिनपछि मृत्यु भएको दुःखद प्रसंग पनि उहाँले पेश गर्नुभएको 6 पृष्ठ लामो बयानमा उल्लेख गरिएको छ। करिब 6 महिना ठप्प भएको नेपाल चीन सीमावर्ती रसुवागढ़ी नाका हिजो आइतबारदेखि पुनः सञ्चालनमा आएको छ। गत असार 24 गते आएको बाढ़ीले क्षतिग्रस्त बनाएको गोसाईकुण्ड गाउँपालिका 2 रसुवागढ़ी स्थित मितेरी पुलको पुननिर्माण सम्पन्न भएपछि नाका सञ्चालनमा आएको हो। रसुवाका प्रमुख जिल्लाधिकारी राजेश पन्थीले सीमापार ढुवानीमा संलग्न नेपाली ट्रकका सवारी चालक बिहान 7 बजेदेखि केरुङतर्फ आवागमन गर्न थालेको जानकारी दिनुभयो। भन्सार कार्यालयका प्रमुख तुलसी प्रसाद भट्टराईले रसुवा नाका स्थित मैत्री पुलको ठाउँमा नयाँ बेली ब्रिज निर्माण भइसकेको र आइतबारदेखि सो पुल भएर मानिसको आवाज जावत शुरू भइसकेको जानकारी दिनुभयो। यही पुस 17 गते बिहिबारदेखि मालवाहक सवारी साधन तथा व्यापारीलाई समेत नाकाबाट आवागमनको अनुमति दिइनेछ। चिनिया पक्षले जारी गरेको सूचनामा आइतबारदेखि सीमापार ढुवानीमा संलग्न यात्रुलाई प्रवेश दिन शुरू गरिने उल्लेख गरिएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दलहरूले समानुपातिक तर्फका उम्मेद्वारहरूको बन्द सूची बुझाउने आज अन्तिम दिन रहेको छ। निर्वाचन आयोगले तोके अनुसार दलहरूले आज कार्यालय समयभित्र आफ्नो समानुपातिक उम्मेद्वारको बन्द सूची पेश गर्नुपर्नेछ। निर्वाचन कार्यक्रम अनुसार आइतबारदेखि दलहरूले समानुपातिक उम्मेद्वारको बन्द सूची बुझाउन शुरू गरेका थिए भने केही दलहरूले गत आइतबारै पेश गरिसकेका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्री डाक्टर सुधा गौतमले आफू मन्त्री भएपछिको 2 महिनामा मानसिक स्वास्थ्य, स्वास्थ्य बीमा सुधार, औषधि व्यवस्थापन तथा मातृ तथा नवजात शिशु स्वास्थ्य जस्ता क्षेत्रहरूमा महत्वपूर्ण नीतिगत र कार्यक्रमगत उपलब्धि हासिल भएको बताउनु भएको छ। स्वास्थ्य मन्त्रालयबाट 2 महिनामा भएका उपलब्धिहरू आज सार्वजनिक गर्दै उहाँले सुशासन, संस्थागत सुदृढीकरण र सेवाको पहुँच विस्तारलाई प्राथमिकता दिँदै अघि बढ़ाइएका रणनीतिक कदम हरूले नेपालको स्वास्थ्य प्रणालीमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। मन्त्री गौतमले विभिन्न नीतिगत निर्णय तथा अनुगमन र निरीक्षणका गतिविधि सार्वजनिक गर्नुभएको छ। उहाँले स्वास्थ्य क्षेत्रमा सुशासन, सेवा गुणस्तर र पहुँच सुधारमा ठोस आधार तयार गरेको उल्लेख गर्नुभएको छ। बाँकेको बैजनाथ गाउँपालिका स्थित 9 बस्ता कारागारबाट भागेका 147 कैदी बन्दी मध्ये 52 जनालाई पक्राउ गरिएको छ। जेएनजी प्रदर्शनका क्रममा फरार भएका मध्ये 42 जनालाई प्रहरीले पक्राउ गरेको र 10 जना भागेर जिल्ला कारागारबाट अन्य कारागारमा हाजिर भएकालाई फर्काइएको 9 बस्ता कारागारका जेलर जालन्धर भूषालले जानकारी दिनुभयो। कारागारबाट फरार भएका मध्ये अझै 93 जना कारागारमा आउन बाँकी रहेको र देशका विभिन्न अन्य कारागारबाट 5 जनालाई फिर्ता ल्याइएको भूषालले बताउनुभयो। तत्कालीन अवस्थामा भागेका कैदीहरूलाई नजिकको कार्यालयमा हाजिर हुन निर्देशन दिएको थियो। अहिले कारागार आउने क्रम रोकिएको छ, त्यसैले उनीहरू खुल्ला सिमानाको फाइदा उठाएर भारत गएको अनुमान भूषालले लगाउनुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ अपरान्ह 4 बजेको समाचार। अब एकैछिन विज्ञापन।
सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ। ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नु पर्ने होइन र?
हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। त्यही लिने मजाले चलाउने
*1415# डायल गर्नुहोस्। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की बीच अमेरिकाको फ्लोरिडामा भएको वार्ता प्रगतिपूर्ण रहे पनि युक्रेनले छाड्नुपर्ने भूभागको विषय भने अझै पेचिलो रहेकोमा दुवै नेता सहमत हुनुभएको छ। रेडियो नेपालबाट अपरान्ह 4 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। नमस्कार।